यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता रहेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपछि प्रतिनिधि सभाको बैठक असोज 4 गते बस्ने गरी स्थगित। बजेट पारित गर्ने कार्यमा समस्या हुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने। एमालेबाट निर्वाचित 2 सांसदलाई दल रोज्न दिन सर्वोच्च अदालतको अन्तरिम आदेश। कोरोनाका कारण पटक पटक रोकिँदै आएको कक्षा 12 को परीक्षा आजबाट शुरू हुँदै र जलवायु परिवर्तनका कारण आगामी 3 दशकभित्र लाखौं मानिस विस्थापित हुनुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका लागि योगदान पुर्याउन सबैमा आग्रह गर्नुभएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल संगठनले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बालमैत्री समाजको निर्माण र बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताउनुभयो।
जनसंख्याको ठूलो हिस्सा बाल बालिकाको परिभाषाको क्षेत्रभित्र पर्दछ, त्यसैले यो एउटा मात्रै मन्त्रालय अथवा एउटा मात्रै संस्थाले गरेर बाल बालिकाको चौतर्फी विकासको लागि त पर्याप्त हुँदैन, यसलाई संयोजन गर्नुपर्ने आवश्यकता छ। बाल बालिका भनेको यो जीवन जगतलाई निरन्तरता दिने एउटा सृष्टिका कोपिलाहरू हुन्, त्यसैले राज्यको यसमा ध्यान केन्द्रित हुनुपर्छ र दायित्व पनि छ। बाल बालिकाको समग्र विकासका लागि सबै प्रकारका विभेद तथा बाल हिंसालाई समाप्त पार्दै बाल मैत्री, सभ्य र न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न म सबैमा हार्दिक आह्वान गर्दछु।
राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकूल अवस्थामा पढ्ने, खेल्ने र नियमित खोप प्राप्त गर्ने जस्ता बालबालिकाका आधारभूत अधिकारहरू सुनिश्चित गर्न समेत सम्बद्धहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवड़ाले नेपालको कुल जनसंख्याको झण्डै 41% रहेको बालबालिकाको संख्यालाई विकास र शिक्षाको अवसर सुनिश्चित गर्न नीति निर्माणका क्रममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय पौडेलले कानूनी जटिलताका कारण बाल मन्दिर तथा बाल संगठनका नाममा रहेका भौतिक सम्पत्तिहरूको संरक्षण र उपयोगमा कठिनाई भइरहेको बताउनुभयो। कार्यक्रममा नेपाल बाल संगठनले राष्ट्रव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमका विजयीहरूलाई पुरस्कृत गरिएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले विनियोजन विधेयक 2078 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक सम्बन्धी विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुभयो। बैठकले पूर्व सांसदहरू रूकमा शमशेर राणा र मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ। राष्ट्रिय सभाका पूर्व सदस्य, भारतका लागि पूर्व नेपाली राजदूत समेत रहनुभएका नेपाली कांग्रेसका नेता राणाको 86 वर्षको उमेरमा उपचारका क्रममा यही भदौ 26 गते निधन भएको थियो। त्यस्तै 2064 सालको संविधान सभामा सदस्य रहनुभएका नेपाली कांग्रेसका नेता मानबहादुर महतोको 72 वर्षको उमेरमा उपचारका क्रममा भदौ 27 गते निधन भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि प्रतिनिधि सभाको बैठक यही असोज 4 गते सोमबार बिहान 11 बजे बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गर्नुभयो। प्रतिनिधि सभाको बैठक असोज 4 गतेसम्मका लागि स्थगित हुँदा बजेट पारित गर्ने कार्यमा समस्या उत्पन्न हुने देखिएको छ, जसले गर्दा केही दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै अर्थमन्त्री शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर संसदबाट बजेट पारित गरिने जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेकपा एमालेका नेकपा एमालेबाट निर्वाचित सांसद सोमप्रसाद पाण्डे र शारदा देवी भट्टलाई नेकपा एकीकृत समाजवादीमा जान सक्ने गरी आदेश जारी गरेको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवड़ा र नहकुल सुवेदीको संयुक्त इजलासले हिजो प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सदस्य शारदा देवी भट्टलाई रोजेको पार्टीमा आबद्ध हुन पाउने हकमा असर नपर्ने गरी गतिविधि गर्न आदेश जारी गरेको छ। आदेशमा निवेदक सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेकपा एकीकृत समाजवादी दलमा आबद्ध हुने गरी 2078 साल भदौ 8 गते निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरूको सो दलमा आबद्ध हुन पाउने हकमा असर नपर्ने गरी काम कार्यवाही गर्नु भनिएको छ। नेकपा एमालेका सांसद पाण्डे र भट्टले आफूलाई नेकपा एकीकृत समाजवादीको सांसदमा कायम गराउन माग गर्दै भदौ 23 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदनमा आफूहरू एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले शनाखत नगरेको र मुद्दाको किनारा नलागेसम्म नेकपा एमाले गर्न सक्ने कार्यवाही रोक्न आदेशको माग गरिएको थियो। अदालतको अन्तरिम आदेशसँगै एमालेका दुई सांसदलाई अब नेकपा एकीकृत समाजवादी पार्टीमा जान बाटो खुलेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी 14 महिनापछि आफ्नो पार्टी फेरि सत्तामा हुने दावी गर्नुभएको छ। नेकपा एमाले झापाले बिर्तामोडमा हिजो आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने पनि बताउनुभयो। उहाँले सभामुख अग्नि सापकोटाको पक्षपाती कामका कारण एमाले संसद अवरूद्ध गर्नुपरेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटिको बैठक आगामी असोज 5 गते काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार समसामयिक राजनैतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनैतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको सो पार्टीले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल सहितका नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटिको बैठक पहिलो पटक बस्न लागेको हो। पार्टी अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा हालै स्थायी कमिटिका साथै सचिवालय प्रदेश इन्चार्ज र केही विभागहरू गठन गरिएको छ। पार्टीका केही प्रदेश जिल्ला तथा स्थानीय तहमा भेला बैठक बसेर राजनैतिक कार्यक्रमहरू सञ्चालन भइरहेको पार्टीले जनाएको छ। युवा तथा विद्यार्थी संगठन स्थापना भइसकेको छ भने प्रेस संगठन चाँडै घोषणाको क्रममा रहेको सो पार्टीले जनाएको छ। त्यसै गरी मजदूर संगठन लगायतका अन्य भातृ संस्था निर्माणका लागि पनि तयारी भइरहेको एकीकृत समाजवादीले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेशसभा नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ। हिजो बसेको प्रदेशसभा संसदीय दलको बैठकले दलको नेतामा सोडारीलाई सर्वसम्मत रूपमा चयन गरेको प्रदेशसभाकी सदस्य दुर्गा विकले जानकारी दिनुभयो। सभामुखसहित 25 जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भएपछि 14 जना सांसदसहित नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी बनेको छ। हिजोको बैठकले संसदीय दलको विधान समेत पारित गरेको प्रदेशसभाकी सदस्य विकले बताउनुभयो। नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर 2 संसदीय दलको नेतामा शत्रुघ्न महतो सर्वसम्मतले चयन हुनुभएको छ। प्रदेश नम्बर 2 नेकपा एमालेका 21 सदस्यमध्ये 13 जना सदस्यले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ। कक्षा 12 वार्षिक परीक्षा आजबाट सञ्चालन हुँदैछ। परीक्षा बिहान 11 बजेदेखि शुरू हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि शुरू हुने कक्षा 12 परीक्षा आगामी असोज 8 गतेसम्म चल्ने जनाएको छ। कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरेर कक्षा 12 परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो। कक्षा 12 परीक्षा सम्बन्धित विद्यालयहरूमा नै सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ। परीक्षामा 74,000 भन्दा बढ़ी विद्यार्थी सहभागी हुँदैछन्। यसअघि श्रावण 31 गतेदेखि परीक्षा हुने गरी कार्यतालिका तोकिए पनि कोरोनाका कारण स्थगित गरिएको थियो। नेपालमा हिजो थप 1562 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै हिजो 1598 जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट हिजो थप 19 जनाको मृत्यु भएको छ। 10,266 नमूनाको पीसीआर विधिबाट हिजो परीक्षण गरिँदा 1,180 जना तथा 4,177 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा 382 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो 10 वर्ष मुनिका 37 जना बालबालिका र 11 देखि 20 वर्ष उमेर समूहका 100 जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै संक्रमित हुनेको उमेर 21 वर्षदेखि 30 वर्षसम्ममा सबैभन्दा बढ़ी संक्रमण दर देखिएको छ। हिजोको परीक्षणमा 290 जना उक्त उमेर समूहका मानिस संक्रमित भएका छन्। त्यसै गरी सबैभन्दा कम संक्रमित हुने उमेर समूह 80 वर्षमाथिको रहेको र हिजो 21 जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर 26,202 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यसमध्ये 453 जनाको आईसीयू र 137 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौँ उपत्यका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरूको संयुक्त बैठकले असोज 1 गतेदेखि विद्यालयहरू खोल्ने निर्णय गरेपछि अभिभावक र बालबालिकामा अन्यलता छाएको देखिएको छ। बालबालिकामा कोरोना संक्रमण हुने डर कायमै रहेका बेला विद्यालय खोल्ने निर्णय गरिएका कारण अन्यलता देखिएको अभिभावकहरूले बताएका छन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बन्द भएका विद्यालयहरू असोज 1 गतेबाट खुल्ने भएका छन्। उपत्यकामा सक्रिय संक्रमित संख्या 10% भन्दा माथि नै रहेका बेला गरिएको विद्यालय खोल्ने निर्णयको अभिभावकहरूले खुलेरै विरोध गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले बालबालिकाहरूमा संक्रमणको जोखिम कायमै रहेको बताएको छ भने डब्ल्यूएचओले जारी गरेको स्वास्थ्य मापदण्डमा पनि 5% भन्दा कम सक्रिय संक्रमित भएको अवस्थामा मात्रै विद्यालय तथा सार्वजनिक स्थलहरू खोल्न सकिने उल्लेख गरिएको छ। वैकल्पिक माध्यमबाट पठन पाठन गराउँदै आएका अभिभावकले विद्यालयले मागे जति शुल्क तिर्दै आएका छन्, तर दशैंको मुखमा विद्यालय खोल्न गरिएको हतारो के का लागि हो भन्ने प्रश्न उठेको छ। नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा बालबालिकाको स्वास्थ्य पहिलो प्राथमिकता भएकाले अभिभावकहरूलाई दबाव दिन नहुने बताउनुहुन्छ।
पढाइ ठूलो कुरो होइन, स्वास्थ्य हो। जसलाई स्वास्थ्य प्रमुख हो म पठाउँदिन भन्छ भने बाध्यता पठाउनै पर्छ भन्ने हुँदैन।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले सरकारले निर्णय गर्नु अगावै विद्यालय खोलेपछि अरू विद्यालय सञ्चालकहरू पनि दबावमा पर्दै आएका छन्। 91 सामुदायिक र 640 निजी विद्यालय रहेको काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म कसरी विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरिसकेको छैन। महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी:
कोही दशैंसम्म बन्द गरे हुन्छ भनेछन्, कोही दशैं तिहार थर्ड पछाडिसम्म पनि बन्द भएदेखि हुन्थ्यो भन्नेहरू पनि छन्। तर धेरैजसोको त्यसले छिटो खुल्दिए हुन्थ्यो भनेर आइरहेछन्। प्यारेन्ट्ससँग टिचरसँग स्कुलहरूमा भिजिट गरेर अवस्था के छ भन्ने हिसाबले हामी बुझ्दैछौँ, निर्णय गरिसकेका छैनौँ।
दशैं अघि नै विद्यालय खोलेर शुल्क उठाउन दबाव दिइरहेको आरोप खेपिरहेका निजी विद्यालयहरूले भने आफूहरूले सरकारलाई विद्यालय खोल्नुपर्छ भनेर दबाव नदिएको बताएका छन्। निजी विद्यालय संचालकहरूको संगठन प्याप्सनका महासचिव कुमार घिमिरे अभिभावकलाई जबरजस्ती बालबालिकालाई विद्यालय पठाऊ भनेर दबाव दिन नहुने बताउनुहुन्छ।
अभिभावकलाई जबरजस्ती विद्यालय पठाऊ भन्ने वातावरण चाहिँ हामीले क्रिएट गर्नु हुँदैन। जहाँ जहाँ चाहिँ संक्रमणको दर कम छ त्यस्ता ठाउँहरूमा भौतिक रूपमा सञ्चालन गर्नलाई अनुमति दिनुपर्छ भनेर माग चाहिँ हामीले गत साल पनि गर्यौँ, यसपालि पनि समयमै गर्यौँ।
कोरोना संक्रमणको दर बिस्तारै घट्दै गए पनि धेरै भीड़भाड़ हुने काठमाडौँ जस्ता शहरमा जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्। नेपालीहरूको ठूलो चाड दशैं आउन 20 दिन मात्रै बाँकी रहँदा विद्यालय खोलेर थप संक्रमण फैलने हो कि भन्ने चिन्ता बढ्नु स्वाभाविक पनि हो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि स्थानीय तहसम्म हुने आन्तरिक निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ। नेकपा माओवादी केन्द्रको हिजो बसेको स्थायी समितिको बैठकले निर्वाचन समिति गठन गरेको हो। बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा 22 सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो। बैठकले समितिलाई निर्वाचन सम्बन्धी नियमावली र निर्देशिका तयार पार्ने जिम्मेवारी पनि दिएको प्रवक्ता महराले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटमा बस र ट्रक एक आपसमा ठोकिँदा 3 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बर्दियाको बाँसगढ़ी नगरपालिका 8 का 70 वर्षीय माया सुवेदी, कञ्चनपुरका 40 वर्षीय रंगी तिरुवा र 35 वर्षीय कृष्ण राणा रहेको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो। दुर्घटनामा बस र ट्रकका चालक सहित 27 जना यात्रु घाइते भएका छन्। घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उता जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको नलगाड़ नगरपालिका 5 खाराबाट कालीमाटी जाँदै गरेको जीप दुर्घटना हुँदा बारेकोट 2 की 29 वर्षीय शान्ति रोकाय र नाम नखुलेका 1 जना पुरूषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु कुमार थापाले जानकारी दिनुभयो। जय पृथ्वी राजमार्गमा गुड़ी रहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा हिजो बैतडीमा 1 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। बैतडीको पाटन नगरपालिका 8 को झौलेख नजिकै हिजो कञ्चनपुरबाट बझाङ जाँदै गरेको बसमा सड़कमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका 5 का 18 वर्षीय अर्जुन नेपाली रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो। दैलेखको गुराँस गाउँपालिकामा एकजना शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ। गाउँपालिकाको छोटे पोखरामा पढ़ाउँदै आउनुभएका शिक्षक नगेन्द्र विशीको हिजो हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा धारिलो हतियार प्रयोग भएको देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप्रा श्रेष्ठले जानकारी दिनुभयो। प्रहरीले घटनामा संलग्नताको आरोपमा दुईजनालाई नियन्त्रणमा लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले विद्युतीय सामग्रीको प्रयोग बढ़ाउन नागरिकहरूलाई आग्रह गर्नुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच बेलचौतारामा निर्माण भएको सोलार फार्म प्रारीले उत्पादन गरेको 5 मेगावाट सौर्य विद्युतको हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री भूषालले नेपालमा मिश्रित ऊर्जा प्रणालीले लगानीकर्ताहरूलाई उत्साही बनाएको बताउनुभयो। सोलार फार्मबाट उत्पादित विद्युत हिजै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको फार्मका निर्देशक शंकर जंग गुरूङले बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बाढ़ी पीड़ितलाई 1,21,46,000 रूपियाँ भन्दा बढ़ीको राहत सामग्री उपलब्ध गराइएको बताउनु भएको छ। गण्डकी प्रदेश सभाको हिजोको बैठकमा उहाँले वर्षायामको शुरूआतसँगै गण्डकी प्रदेश र मुलुकभर बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको बताउनुभयो। असार 1 गते यता गण्डकी प्रदेशमा बाढ़ी पहिरोमा परि 33 जनाको मृत्यु भएको, 44 जना घाइते भएको र 2 जना अझै हराइरहेको उहाँले जानकारी दिनुभयो। तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एकजना युवती बेपत्ता भएकी छन्। हिजो दिउँसो शुक्ला गण्डकी नगरपालिका 8 र 4 को सीमामा रहेको रक गार्डन सेतीको खोजमा टिकटक बनाउन दुई साथीसँगै नदी किनारमा पुगेकी शुक्ला गण्डकी नगरपालिका 8 की पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो। लम्सालको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। नेपाल सरकारले पूर्व स्थगित राष्ट्रिय जनगणना कार्य आजबाट सञ्चालनमा ल्याएको छ। मन्त्री परिषदको भाद्र 21 बसेको बैठकले राष्ट्रिय जनगणना भाद्र महिनाको 30 गतेबाट मंगिरसम्म विभिन्न चरणमा गरी कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरे अनुरूप आजदेखि प्रारम्भिक कार्यक्रमहरू सञ्चालनमा ल्याइएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागले विक्रम सम्मत 1968 राष्ट्रिय जनगणना हरेक 10-10 वर्षको अन्तरालमा गर्दै आएको छ। यो राष्ट्रिय जनगणनाको 12 श्रृंखला हो। बाघको चहल पहल बढ़ेपछि बाँके राष्ट्रिय निकुञ्जमा रातीको समयमा पैदल साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको हाम्रा समाचारदाताले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानले एउटा कार्यक्रम आयोजना सञ्चालनका अनुमतिका लागि कम्तीमा 7 वटा मन्त्रालय र 23 वटा विभाग धाउन तथा 200 वटा टेबुल पार गर्नुपर्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्ने गरी कानून बनाउन सुझाव दिएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विद्युत विधेयक 2077 का सम्बन्धमा हिजो गरेको छलफलमा लगानीकर्ताहरूलाई सहयोगको साटो निर्देशनात्मक र नियन्त्रणमुखी व्यवहार भइरहेको भनी सरकारवालाहरूले गुनासो गर्नुभएको हो। इपानका अध्यक्ष कृष्ण आचार्यले विभिन्न व्यवधानका बावजूद निजी क्षेत्र उत्साही भएर आएको र ऊर्जा मार्फत राष्ट्र निर्माणमा सहभागी भइरहेको बताउनुभयो। उहाँले मुलुकका ठूला विद्युत आयोजना विदेशी लगानीमा तथा साना अर्थात 200 मेगावाटसम्मका प्रतिस्पर्धाका आधारमा स्वदेशीबाटै निर्माण गर्ने गरी कानूनी व्यवस्था गर्न संसदीय समितिलाई आग्रह पनि गर्नुभयो। इपानका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले आयोजना सञ्चालन नवीकरण आयोजना सञ्चालनका क्रममा भएका कमी कमजोरी सुधार्न सुनवाईको मौका पुनरावलोकनको व्यवस्था विद्युत नियमन समितिमा रहने व्यक्तिहरूको छनौट लगायतका विषयमा प्रस्तावित ऐनमा संशोधन आवश्यक रहेको समितिलाई सुझाव दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले अबको 3 दशकमा जलवायु परिवर्तन तनका कारण विस्थापित हुनेको संख्या लाखौं हुन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघले यदि चाँडै नै जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी केही कामहरू नभए सन् 2050 सम्ममा 21 करोड़ भन्दा बढ़ी मानिसहरू विस्थापित हुन सक्ने चेतावनी दिएको छ। वातावरण सम्बन्धी एउटा प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय जगतले पानीको अभाव भोकमरी तथा अनावृष्टि जस्ता आपतकालीन अवस्था कम गर्न चाँडै नै सक्रियता देखाउनुपर्ने अवस्था छ। यद्यपि त्यो खालको सक्रियता देखाउन नसक्ने हो भने मानिसहरूले थाथलो छाडेर विस्थापित हुनुपर्ने अवस्था आउने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। हरेक वर्ष तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुग्ने दिनहरू बढ़दै गएको एउटा अध्ययनले देखाएको छ। सन् 1980 यताको तथ्याङ्क हेर्दा वर्षभरि 50 डिग्री सेल्सियस तापक्रम नागेका दिनहरू बढ़दै गएको बेलायती प्रसारण संस्था बीबीसीको एउटा अध्ययनले देखाएको छ। पूरै विश्व उष्ण बन्दै जाँदा तापक्रम बढ़नु सामान्य जस्तै भएको विज्ञहरूले उल्लेखेका छन्। तापक्रममा हुने वृद्धिले मानिस र प्रकृति दुवैमा घातक असर पुर्याइरहेको छ। अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबान समूहभित्र नयाँ सरकारलाई लिएर गम्भीर विवाद र मतभेद देखिएको छ। तालिबानका संस्थापक नेता मुल्ला अब्दुल घानी बरादर र मन्त्री परिषदका एकजना सदस्यबीच नयाँ सरकारलाई लिएर काबुलस्थित राष्ट्रपति भवनमा भनाभन भएको एकजना उच्च तालिबानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। अन्तरिम सरकारको संरचनालाई लिएर तालिबानका उच्च पदस्थ नेताहरूबीच मतभेद देखिएर विवाद बढ़ेको जनाइएको छ। तालिबानले विवादको समाचारको खण्डन गरेको छ। चीनको फुजियान प्रान्तको एउटा प्राथमिक विद्यालयमा कोरोना भाइरस संक्रमितको संख्या 81 बढ़ेको पाइएको छ। एउटा विद्यार्थीको अभिभावकमा गत साता संक्रमण देखिएपछि अन्य विद्यार्थीहरूमा परीक्षण गर्दा 4 दिनभित्र 100 भन्दा बढ़ी संक्रमित फेला परेको फुजियानका अधिकारीहरूले जानकारी दिएका छन्। यसरी संक्रमित फेला परेपछि सो विद्यालयका शिक्षक र सबै विद्यार्थीहरूलाई एक साताभित्र कोरोना परीक्षण गर्न लगाइएको छ। एक महिना अघि मात्रै चीनको तान्जिङ प्रान्तमा यस्तै भाइरस फेला परेको थियो। तान्जिङ प्रान्त वुहान पछिको दोस्रो ठूलो संक्रमितहरूको संख्या भएको प्रान्तमा पर्दछ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्थाहरूमा परिवर्तन नहुने बताउनु भएको छ। आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दीर्घकालीन रूपले देशलाई फाइदा पुग्ने गरी व्यवस्था गरिएकोले त्यसमा कुनै परिवर्तन नहुने बताउनुभयो। आयातमुखी राजस्व भन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढ़ाउने कार्यमा सक्रियताका साथ काम गर्न पनि अर्थमन्त्री शर्माले कर्मचारीहरूलाई निर्देशन दिनुभयो। मुलुकको आन्तरिक राजस्व दोब्बर गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यस्तो योजना पेश गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संगाई लगायतले कर प्रशासनलाई सरलीकृत गर्न, करदाताको सामाजिक सुरक्षाको व्यवस्था मिलाउन र करदातालाई सम्मानजनक व्यवहार गर्न तथा घरबाटै कर तिर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो। नेपाल राष्ट्र बैंकले विद्युतीय प्रणालीबाट गरिने रकमको भुक्तानीको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ मार्फत हुने कारोबारको सीमा वृद्धि गरेको हो। राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रति कारोबारमा 50,000 रूपियाँ, प्रतिदिन 1,00,000 रूपियाँ र प्रति महिना 10,00,000 रूपियाँ रकम अन्तर गर्न सकिने गरी सीमा तोकेको छ। त्यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदा समेत सोही सीमा लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। वालेट मार्फत अर्को वालेटमा पैसा पठाउँदा प्रति कारोबार 25,000 रूपियाँ, प्रतिदिन 1,00,000 रूपियाँ र प्रति महिना 5,00,000 रूपियाँ सीमा तोकिएको छ। राष्ट्र बैंकको एकीकृत निर्देशनमा क्यूआर कोड मार्फत हुने भुक्तानीको सीमा समेत बढ़ाएर मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम 2,00,000 रूपियाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङ मार्फत हुने भुक्तानीको सीमा प्रतिदिन 20,00,000 रूपियाँ तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबारको सीमा प्रतिदिन 10,00,000 रूपियाँ पुर्याएको छ। सप्तरीमा निर्माणाधीन आँप प्रशोधन केन्द्रलाई औद्योगिक ग्राम घोषणा गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले आँप प्रशोधन केन्द्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो। 12 बिघा 19 कट्ठा 8 धुर क्षेत्रफल रहेको सरकारी प्रति जग्गामा निर्माण हुन लागेको आँप प्रशोधन केन्द्रलाई नेपाल सरकारले औद्योगिक ग्राम घोषणा गरेको अग्निसाइर कृष्ण सवरण गाउँपालिका वडा नम्बर 6 की अध्यक्ष कुसुम आचार्यले जानकारी दिनुभयो। तराई मध्ये समृद्धि कार्यक्रम अन्तर्गत नेपाल सरकारले आँप प्रशोधन केन्द्र निर्माण गर्ने उद्देश्यले 50,00,000 लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल ओमानसँग पराजित भएको छ। नेपाललाई ओमानले 5 विकेटले सहज रूपमा पराजित गरेको हो। नेपालले दिएको 197 रनको लक्ष्य ओमानले 31.1 ओभरमै 200 रन बनाउँदै पूरा गरेको हो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले 47.4 ओभरमा सबै खेलाड़ीको क्षतिमा 196 रन बनाएको थियो। 197 रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको ओमानका लागि ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंहले 60 बलमै शतक बनाएपछि सजिलै लक्ष्य पूरा गर्न सहयोग पुर्याएको थियो। फिल्डिङका क्रममा घाइते भएपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्न सकेनन्। यद्यपि नेपालका लागि करण केसी र कुशल मल्लले 2-2 तथा सुसन भारीले 1 विकेट लिए। ओमानको मस्कटस्थित एमिरात क्रिकेट मैदानमा यसअघि नेपालका आसिफ शेखले सर्वाधिक 90 रन बनाएका थिए। नेपाल पछिल्लो समय ओमानसँग स्तब्ध हुँदै आएको छ। गैरातीको सहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानसँग लगातार तेस्रो हार बेहोरेको छ। यसअघि लीग अन्तर्गत ओमानले फेब्रुअरी सन् 2020 काठमाडौँमा भएको 2 खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। अब मौसम। आज देशको अधिकांश भागमा सामान्य बदलिरही, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5 बजेर 49 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बालबालिका विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता रहेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपछि प्रतिनिधि सभाको बैठक असोज 4 गते बस्ने गरी स्थगित। बजेट पारित गर्ने क्रममा समस्या हुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने। एमालेबाट निर्वाचित 2 सांसदलाई दल रोज्न दिन सर्वोच्च अदालतको अन्तरिम आदेश। कोरोनाका कारण पटक पटक रोकिँदै आएको कक्षा 12 को परीक्षा आजबाट शुरू हुँदै, त्यसै गरी राष्ट्रिय जनगणनाका प्रारम्भिक कार्यहरू पनि आजबाट शुरू हुँदै र जलवायु परिवर्तनका कारण आगामी 3 दशकभित्र लाखौं मानिस विस्थापित हुनुपर्ने संयुक्त राष्ट्रसंघको चेतावनी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।